विपदमा लैङ्गिक समानता र सामाजिक समावेशीकरणका सवालमा सूचनाको पहुँचका लागि हामी सबैको प्रयास कार्यक्रम साझा पहल।
नमस्कार, रेडियो कार्यक्रम साझा पहलमा तपाईँलाई हार्दिक स्वागत छ। म सोभिता रिसाल
अनि म राजन रुचाल। कार्यक्रम साझा पहल महिला, लैङ्गिक अल्पसंख्यक, अपाङ्गता भएका व्यक्ति र सीमान्तकृत समुदायमा सूचनाको पहुँच पुर्याउने उद्देश्यले तयार पारिएको कार्यक्रम हो।
अहिले COVID-19 नियन्त्रणमा आएको जस्तो देखिएको छ, तर यसले महिला तथा सीमान्तकृत वर्गमा आर्थिक, सामाजिक तथा मानसिक रूपमा गहिरो प्रभाव छोडेर गएको छ।
कार्यक्रममा हामी लैङ्गिक समानता र सामाजिक समावेशीकरणको दृष्टिबाट अब आउने कोभिड जस्ता महाव्याधि र विपदसँग सम्बन्धित प्रभावकारी तयारी, प्रतिक्रिया र पुनप्राप्तिको बारेमा छलफल गर्नेछौँ।
लैङ्गिक समानता र सामाजिक समावेशीकरणको दृष्टिकोण भन्नाले हामी यस कार्यक्रममा महिला, सीमान्तकृत वर्ग, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, एकल महिला, लैङ्गिक अल्पसंख्यक, विभिन्न प्रकारका हिंसाबाट प्रभावित भएका महिला तथा किशोरी, दीर्घरोगी, गर्भवती तथा सुत्केरीका सवालहरूलाई प्राथमिकता दिनेछौँ।
सँगै लैङ्गिक हिंसा तथा जातीय विभेद, मानव बेचबिखनबाट प्रभावित भएका व्यक्तिहरू, सामाजिक, आर्थिक तथा नागरिक अधिकारबाट वञ्चित भएका व्यक्तिहरूको भोगाई, उनीहरूका अपेक्षा, पुनरुत्थानका लागि सरकारवालाले के गर्न सक्छन्, विज्ञसँगको परामर्श साथै सरकारका योजना, लक्षित वर्गको पहुँच र कार्यान्वयनको अवस्थाबारे खोजी पनि गर्नेछौँ।
साथै कोभिडबारे फैलिएका अफवाहहरू, भ्रम र गलत जानकारीलाई सम्बोधन गर्दै विज्ञसँगको सवाल जवाफ पनि प्रस्तुत गर्नेछौँ र सबैको पहुँचमा आवश्यक सूचना पुर्याउने प्रयत्न गर्नेछौँ।
युएन ओमनको सहयोगमा ल्याक नेपाल र अकुराबको साझेदारीमा उत्पादन गरिएको कार्यक्रम साझा पहल सिआइएन मार्फत सामुदायिक रेडियोबाट देशैभरि cinkhabar.com र मोबाइल एप सिआइएनमा पनि चाहेको बेला तपाईँ विश्वभरि नै सुन्न सक्नुहुन्छ। साथै सिआइएनको फेसबुक पेजमा गएर साङ्केतिक भाषामा पनि हेर्न सक्नुहुन्छ।
कार्यक्रम साझा पहलमा आज हामी लैङ्गिक मैत्री विपद जोखिम न्यूनीकरण र व्यवस्थापनमा महिलाको प्रभावकारी सहभागिता र नेतृत्व विकासको सवालमा छलफल गर्नेछौँ। साथै यही अन्तर्गत आर्थिक रूपमा पुनप्राप्तिका लागि आवश्यक सिप, स्रोत, साधन र आर्थिक समावेशीकरण सम्बन्धी सवाललाई पनि समेट्नेछौँ।
कार्यक्रम साझा पहलको 32 भागमा आज हामी विपद जोखिम न्यूनीकरण र व्यवस्थापनमा महिलाको प्रभावकारी सहभागिताको अवस्था र नेतृत्व विकासका लागि स्थानीय सरकारले गरिरहेको प्रयास बारे स्थानीय जनप्रतिनिधिसँगको कुराकानी,
उहाँ महिलाहरूलाई के सिप सिक्दाखेरि उहाँहरू आत्मनिर्भर बन्न सक्नुहुन्छ, त्यो अनुसारको सिप सिकाएर आत्मनिर्भर बनाउने कुराहरू छन्।
लैङ्गिक मैत्री विपद जोखिम न्यूनीकरणका लागि विपद जोखिम न्यूनीकरण प्राधिकरणले गरिरहेको अभ्यास, चुनौती र त्यसको प्रभाव, उनीहरूको नेतृत्व विकासका लागि विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको प्रयास,
त्यो कम्युनिटीको लागि आवश्यक हुने खालका त्यस्तै खालका सामग्रीहरू, कन्टेन्टहरू पनि त्यस्तै खालको राख्ने भन्ने विषयमा कम्युनिकेसन स्ट्राटेजीबाट काम गर्दैछौँ।
लैङ्गिक मैत्री विपद जोखिम न्यूनीकरण के हो, विपद सम्बन्धी कार्य र नीति निर्माणमा महिलाको प्रभावकारी सहभागिता किन आवश्यक छ, यसले कस्तो प्रभाव पार्छ र उनीहरूको नेतृत्व विकास कसरी गर्न सकिन्छ, विपद विज्ञको भनाई,
योजना तर्जुमादेखि विपद जोखिम न्यूनीकरण व्यवस्थापनको कुरामा योजना तर्जुमादेखि महिलाहरूको पनि सक्रिय सहभागिता हुने, विभिन्न विपद व्यवस्थापन समितिको समितिहरूमा पनि उहाँहरूको सहभागिता,
साथै कोरोना महामारीका बारेमा फैलिएका अफवाहमा विज्ञको जवाफ सहितको विशेष श्रृङ्खला प्रस्तुत गर्नेछौँ।
कुनै पनि किसिमको विपद तथा महामारीले सबै तहलाई प्रभाव पार्दछ, मुख्यतया महिला, बालबालिका, वृद्धवृद्धा, सीमान्तकृत समुदायहरू विपदको समयमा बढी प्रभावित हुन्छन्। यस्तो समयमा गर्भवती तथा सुत्केरी महिलाहरू अझ बढी नै प्रभावित हुन्छन्।
कुनै पनि प्रकोपको प्रभावलाई कम गर्न स्थानीय सरकारले विपद पूर्व तयारी र प्रतिक्रिया योजना तयार गरेको हुन्छ। सबैको फरक फरक आवश्यकता, क्षमता, प्राथमिकता र सामना गर्ने रणनीतिहरू हुन्छन्। यसकारण समुदायहरूको आवश्यकता, अवरोध र क्षमताहरू बुझ्न र विश्लेषणको लागि आफ्ना योजनामा लैङ्गिक विश्लेषण गरी कार्यहरू सबै समुदायको प्रतिनिधित्व हुने गरी तय गरिनुपर्दछ।
कार्यक्रम तथा योजनाहरू लैङ्गिक संवेदनशील र लैङ्गिक सन्तुलित छन् भने त्यसले विपद जोखिम न्यूनीकरणको सवाललाई प्रभावकारी बनाउने विज्ञहरू बताउँछन्। लैङ्गिक समानता र सामाजिक समावेशीकरण जेसीको अवधारणा अनुसार पछाडि परेका वा पारिएका वर्ग समुदाय र क्षेत्रका जनताको विकासका लागि कार्यक्रमहरूलाई कार्यान्वयन गरी समानुपातिक विकास गर्नुपर्दछ।
विकासलाई सामाजिक समावेशीकरण र लैङ्गिकीकरण गर्दै महिला, बालबालिका, दलित, आदिवासी जनजाति, मधेसी, मुस्लिम, उत्पीडित, विपन्न वर्ग, अपाङ्ग तथा पिछडिएका क्षेत्रका जनताको समानुपातिक सहभागितातर्फ कार्य गरिनुपर्दछ।
यसको मतलब विपद जोखिम न्यूनीकरणका योजनाहरू समेत लैङ्गिक मैत्री हुनुपर्दछ। रूपन्देहीको बुटबल उपमहानगरपालिकाले भने आफ्ना विपदका योजना लैङ्गिक मैत्री भएको दावी गरेको छ। साथी अस्मिना पाण्डेले पालिकाका उपप्रमुख सावित्रा देवी अरियालसँग गर्नुभएको कुराकानी कार्यक्रमको अबको पालोमा।
विपद व्यवस्थापनमा महिलाहरूलाई कतिको चुनौती छ भन्ने बारेमा, वास्तवमा महिलाहरूलाई विपद मात्रै होइन, घरको बिहान उठेदेखिको अफिसियल कामदेखि लिएर सबै कुरामा महिलाहरूलाई चुनौती छ। त्यसका बावजुद पनि घरको काम सकेरै अफिसमा आएर उपमेयरको हैसियतले यो चेयरमा बसिरहँदाखेरि धेरै चुनौतीहरू छन्। किन भन्दा कतै पहिरो गएको छ, त्यहाँ सुत्केरी मैला छ, निस्किन पाएको छैन, त्यहाँ बिरामी मैला छ, निस्किन पाएको छैन, त्यहाँ बच्चा बच्चीहरू बालबालिकाहरू छन्, आमा काममा जानुभएको छ, निस्किन पाएको छैन, फोन आउँछ अनि तुरुन्तै मान्छे पठाउनुपर्छ उद्धारका लागि। पहिरो गएको ठाउँमा, बाढी आएको ठाउँमा पनि त्यही खालको अवस्था हुन्छ। मान्छे गरिबीका कारणले बच्चा बच्ची घरमा एक्लै छोडेर आमा बुवा काममा गइरहेको अवस्था हुन्छ, त्यहाँ पनि हामीले हतार हतार मान्छेहरू पठाउनुपर्छ। कहिलेकाहीँ त हामी विपद भयो भन्ने बित्तिकै मान्छे पठाएर उद्धार गर्न पनि सफल हुन्छौँ, कहिलेकाहीँ मान्छे पुग्दा पुग्दै त्यहाँ दुर्घटना पनि हुनसक्छ। यसलाई न्यूनीकरण गर्नका लागि वास्तवमा बुटवल उपमहानगरपालिकाले प्रत्येक वार्डमा विपद व्यवस्थापन समिति गठन गरेको छ। नगरको वार्ड अध्यक्षको संयोजकत्वमा त्यो वार्ड अध्यक्षले त्यहाँबाट गर्ने विपदका कामहरूलाई अगाडि बढाउनुहुन्छ र हामीसित लिनुपर्ने परामर्शहरू लिँदै उहाँले चाहिँ कामहरू अगाडि बढाउनुहुन्छ। वास्तवमा बुटवलकै कुरा गर्ने हो भनेदेखि हामीले गत वर्ष ज्योतिनगर पहिरोबाट प्रभावित भएकाहरूका लागि 3 महिनाको भए पनि घर भाडा हामीले तिर्दिनुपर्छ, राहत स्वरूप दिनुपर्छ भनेर 4 परिवारलाई 25-25 हजारका दरले दियौँ भने वार्ड नम्बर 11मा 15 परिवारलाई 15 हजारका दरले हामीले चाहिँ राहत स्वरूप दियौँ। र त्योभन्दा अलावा हामीले जसको घर छैन, जसको छानो चुहिएको छ, तीहरूलाई पनि जस्ता पात दिएर पनि अलिकति यो विपद व्यवस्थापन चाहिँ गरेका छौँ। जहाँ बाढी पसेको छ, जहाँ खोला पसेको छ, जहाँ अव्यवस्थित भएको छ, त्यहाँ एक्सकाभेटर पठाउने, खोलालाई चाहिँ गहिरो बनाउने र पानी आफ्नो सतहमा बग्ने गरी चाहिँ काम गरेर बसेको छ।
र पनि बाढी पहिरो जस्ता विपदहरू चाहिँ यस्ता भवितव्यहरूमा तुरुन्तै महिलाहरू खटिन नसके पनि, अब योभन्दा अगाडि बुटवलमै रहेर बाढी पहिरो कोभिड जस्ता जोखिम यस्ता खालका विपदहरू हामीले बेहोर्यौँ, त्यो समयमा चाहिँ महिलाहरूको सहभागिता कतिको देखियो, कतिको सक्रियता रहेछ विपदमा चाहिँ महिलाहरूको, त्यो खालको चासो कतिको दिनुहुँदो रहेछ, के कस्तो अनुभव चाहिँ यहाँसँग छ?
हिजोको अवस्था र आजको अवस्थामा आकाश जमिनको फरक छ महिलाहरूले काम गर्ने कुरामा। महिलाहरू हुन्, यिनीहरूले विपद परे बेला काम गर्न सक्दैनन् भन्ने जुन मानसिकता छ त्यो चाहिँ अब राख्नु हुँदैन। महिलाहरू हामीसित नगर प्रहरी महिलाहरू हुनुहुन्छ, उहाँहरू बाढीमा पनि पस्नुहुन्छ, पहिरोमा पनि जानुहुन्छ, जस्तोसुकै जोखिम मोलेर नै काम गर्नुहुन्छ। भनेपछि महिलाहरूलाई हिजो हेर्ने दृष्टिकोण र आज हेर्ने दृष्टिकोणमा फरक गर्नुपर्छ। तपाईँले एज ए होल संसारको महिलाहरू हेर्नुहोस्, एज ए होल नेपालको महिलाहरू हेर्नुहोस्, हेर्दाखेरि के गरेका छैनन् त महिलाहरूले, के गर्न सकेका छैनन्, हेर्ने दृष्टिकोण र यो समाज मात्रै परिवर्तन गर्न बाँकी छ, नै भने महिलाहरू कमजोर छन् र काम गर्न सक्दैनन् भन्ने मान्यता चाहिँ म आफू राख्दिनँ।
अब महिलाहरूलाई चाहिँ सबै क्षेत्रमा अब्बल गराउनु पर्छ, चाहे जोखिम होस्, चाहे सिपको हिसाबले होस्, चाहे उद्यमको हिसाबले होस्, सबै हिसाबले चाहिँ महिलाहरूलाई हामीले अगाडि बढाउनु पर्छ भन्ने हिसाबले नेतृत्व विकासका कस्ता कस्ता कार्यक्रमहरू नगरले सञ्चालन गरिरहेको छ, वा तपाईँले चाहिँ अब आफ्नो कार्यकालमा चाहिँ यो गर्छु भन्ने लक्ष्य लिनुभएको छ?
वास्तवमा हामी पछाडि पर्ने भनेको, महिलाहरू पछाडि पर्ने भनेको राजनीतिक रूपले, सांस्कृतिक, सामाजिक, यी सबै कुराले के हो त भन्दा आर्थिक रहेछ। भोलि चुनाव आउँछ, हामीले उम्मेदवारी माग्यौँ भने तसित पैसा छैन भन्नुहुन्छ, होइन, सम्पत्तिका मालिक पनि छैनौँ। त्यसले गर्दाखेरि बुटवल उपमहानगरपालिकाभित्र रहेका महिलाहरूलाई पहिला आर्थिक रूपले सक्षम बनाउनका लागि महिला उद्यमशीलता उपप्रमुखले आयोजना गरेको महिला उद्यमशीलता कार्यक्रमलाई अगाडि बढाउने, उहाँहरूलाई सिप सिकाउने र गृहिणी रोजगार कार्यक्रम भनेर पनि ठुलो बजेट विनियोजित गरेका छौँ, महिला उद्यमशीलता भनेर पनि गरेका छौँ। उहाँ महिलाहरूलाई के सिप सिक्दाखेरि उहाँहरू आत्मनिर्भर बन्न सक्नुहुन्छ त्यो अनुसारको सिप सिकाएर आत्मनिर्भर बनाउने कुराहरू छन्। अहिले पनि हामीसित 20 पार्लर सिकेर तयार हुनुहुन्छ, 20 ड्राइभिङ सिकेर तयार हुनुहुन्छ, 20 ककसुज जुन छालाको ककसुज बनाउने त्यो सिकेर तयार हुनुहुन्छ, 20 हेयर स्टाइल समयको माग अनुसार छ भने 20 अरू 6-7 महिलाहरू चाहिँ फोटोग्राफी जसले विवाह वर्तनमा गएर क्यामेरामा कैद गरेर फोटोहरूलाई चाहिँ तयार गर्नुहुन्छ त्यस्तो खालको ट्रेनिङ दिएका छौँ। अब नयाँ खालको सोचहरू चाहिँ हामीले सोचिराखेका छौँ कि अब महिलाहरूलाई वास्तवमा कसरी हामी सक्षम बनाउने। महिलाहरूको एउटा गुनासो छ, हामी तयार गर्छौँ हाम्रो माल कसले किनिदिन्छ, हामी तयार गरेका चिजहरू कसले किनिदिन्छ। हामी नगरपालिकाको तर्फबाट यो पनि सोचेका छौँ कि कसैले घर निर्माण गर्छौँ र त्यहाँ ल्याउँछौँ, त्यहाँबाट हामी चाहिँ बिक्री वितरण गरिदिन्छौँ भन्ने खालको सोचाइ पनि छ। जहिलेसम्म बुटोलवासी बुटोलमा रहेका महिलाहरूलाई वास्तवमा आर्थिक रूपले सक्षम नबनाएसम्म बुटोलको विकास हुन सक्दैन भन्ने चाहिँ हामीलाई लागेको छ।
तपाईँ यति बेला रेडियो कार्यक्रम साझा पहल सामुदायिक सूचना नेटवर्क सिआइएन मार्फत देशभरका विभिन्न सामुदायिक रेडियो र मोबाइल एप सिआइएन र सिआइएन खबर .com मार्फत पनि सुनिरहनु भएको छ।
तपाईँलाई पनि विपदका बेला आफूले भोगेका कुराहरू सुनाउन मन छ या सरकारसँग आफ्नो अपेक्षा प्रश्न गुनासो अनि जिज्ञासाहरू छन् भने हाम्रो फोन नम्बर 01-5260-646 फोन गरेर आफ्नो कुरा राख्न सक्नुहुनेछ।
विपद जोखिम न्यूनीकरणका लागि स्थानीय सरकारको भूमिका जति महत्वपूर्ण छ त्यति नै संघीय सरकारको पनि छ। विपदको जोखिम न्यूनीकरणका लागि केन्द्रमा राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण रहेको छ जसले लैङ्गिक समानता र सामाजिक समावेशीकरण जेसीको अवधारणा अनुसार नै विपद जोखिम न्यूनीकरण प्रतिकारी योजना तयार गर्नुपर्छ।
कार्यक्रममा हामीले लैङ्गिक मैत्री विपद जोखिम न्यूनीकरणका लागि प्राधिकरणले गरिरहेको अभ्यास, चुनौती र त्यसको प्रभाव, उनीहरूको नेतृत्व विकासका लागि गरिरहेको अभ्यासका विषयमा प्राधिकरणका उपसचिव अनिता निरौलासँग कुराकानी गरेका छौँ।
त्यसको लागि चाहिँ अब मुख्य गरी भन्नुपर्दाखेरि चाहिँ एउटा ब्रोड जिमले चाहिँ यो कुरालाई सहभागिता, राष्ट्र सशक्तिकरण, संरक्षण सबै कुरालाई यो आस्पेक्टलाई चाहिँ कभर गर्ने गरी चाहिँ एउटा जेसीको स्ट्राटेजी नै हामीले आवश्यक महसुस गरेर जेसी स्ट्राटेजिक एक्सन प्लान भनेर भनेका छौँ होइन। लैङ्गिक तथा सामाजिक समावेशीकरण रणनीतिक कार्ययोजनाको मसेरा हामी तर्जुमा गरिराखेका छौँ जसले चाहिँ के कुरामा गाइड गर्छ भने कस्तो खालको तथ्याङ्क हामीलाई आवश्यक पर्छ यो समुदायको सहभागिता बढाउनको लागि, उहाँहरूको सशक्तिकरण गर्नको लागि, उहाँहरूलाई सुसूचित गर्नको लागि र उहाँहरूका स्पेसल निडलाई फुलफिल गरेर आवश्यकता अनुसार प्रोटेक्सन गर्नको लागि भनेर हामीले चाहिँ घरलौरी इन्फर्मेसनको कुरा पनि त्यसमा राख्छौँ। घरलौरी हरेक जनसङ्ख्याको चाहिँ एउटा घरभित्र जस्तो उदाहरणको लागि 5 चाहिँ सदस्य भएको परिवार छ भने त्यो 5 चाहिँ अवस्था कस्तो छ त, उमेर कति हो, शारीरिक अवस्था कस्तो छ, मानसिक अवस्था कस्तो छ, अनि अरू स्पेसल निड के छन् भन्ने लगाएको तथ्याङ्क त्यसमा आउँछ होइन। त्यसको आधारमा हामीले प्रिपेयरनेस र रेस्पोन्सको तयारी गर्न सक्यौँ भने त्यसले उहाँहरूको मागलाई सम्बोधन गर्छ एउटा। अर्को चाहिँ हामीले जुन अपाङ्गता भएका व्यक्तिहरूका चाहिँ निजी आवास राष्ट्रिय कुनमीमा प्राधिकरणले नै बनायो पहिला भूकम्प पछाडि र अहिले पनि मनसुन गर्ने विपदबाट प्रभावित हामी बनाइराखेका छौँ तिनीहरूलाई चाहिँ अपाङ्गता र ज्येष्ठ नागरिक मैत्री बनाउने सन्दर्भमा पनि ख्याल गर्ने कुरा पनि त्यो जेसी स्ट्राटेजीमा समेटिएको छ र अहिले नै पनि हामीले काम पनि सुरु गरेका छौँ। 32 घरबाट एनआरएले बनाएका घरहरूलाई चाहिँ एक्सेसिबल बनाउने भनेर काम गरेका छौँ। त्यस्तै गरी अपाङ्गता भएका व्यक्तिहरूको लागि चाहिँ सहयोगी सामग्रीहरू चाहिँ खरिद गरेर उहाँहरूलाई उपलब्ध गराउने गरी केही खरिदको कामहरू पनि अगाडि बढेको छ। अनि भोलिन्टियर मोबिलाइजेसन जुन गाइडलाइन हाम्रो स्वीकृत भयो त्यसमा पनि भोलिन्टियरहरूमा पनि यो समुदायबाट पनि भोलिन्टियरहरू चाहिँ ट्रेन गर्ने, उहाँहरूलाई पनि स्वयंसेवक हुनलाई उत्प्रेरणा दिने, सशक्तिकरण गर्ने, तालिम दिने र ज जसले सक्नुहुन्छ उहाँहरूको शारीरिक अवस्था मानसिक अवस्थाले यदि सक्ने अवस्था छ भनेदेखि उहाँहरूलाई चाहिँ उत्प्रेरणा गरेर तालिम दिएर उहाँहरूलाई पनि भोलिन्टियरमा ब्युरोमा आबद्ध गराउने, त्यही अनुसार उहाँहरूलाई मोबिलाइज गर्ने, स्किल ट्रेनिङ स्किल डेभलपमेन्टका ट्रेनिङहरू दिने र उहाँहरू मार्फत चाहिँ त्यो समुदायमा अझै भत्ता सूचना पुर्याउने भन्ने पनि छ। त्यसै गरी चाहिँ लोकल डिजास्टर रेजिलियन्स फ्रेमवर्क भनेर हामीले गोर्खाको अक्टोबरको पानी जुन ठुलो वर्षा भयो त्यसबाट सङ्कटग्रस्त क्षेत्र घोषणा भएका 33 स्थानीय तह छन्, त्यो 33 स्थानीय तहबाट सुरु गरेका छौँ लोकल डिजास्टर रेजिलियन्स फ्रेमवर्क बनाउनको लागि प्राविधिक सहयोग प्राधिकरणले उपलब्ध गराएको छ भने सम्बन्धित स्थानीय तहहरूकै नेतृत्वमा त्यो चाहिँ अब 2030 चाहिँ सम्बन्धित गाउँपालिका अथवा नगरपालिकालाई विपदको जोखिमबाट सुरक्षित बनाउनको लागि के गर्ने भन्ने विषयमा उहाँहरूले आफ्नो एउटा फ्रेमवर्क र डिजास्टर म्यानेजमेन्ट प्लान पनि बनाउँदै हुनुहुन्छ। त्यसमा हामीले सपोर्ट गरेका छौँ भने अर्को चाहिँ कम्युनिकेसन स्ट्राटेजी नै बनाएर विपदको बेलामा गरिने सञ्चारहरू अथवा विपदको जोखिमको बारेमा जानकारी गराउने विषयमा सञ्चारमा चाहिँ हामीले यो जोखिमको आस्पेक्टबाट हामीले के कुरामा ख्याल गर्नुपर्छ, कसरी त्यो समुदायलाई चाहिँ सही सूचना सही तरिकाले र उहाँहरूले बुझ्ने माध्यमबाट कसरी उपलब्ध गराउन सकिन्छ भन्ने सन्दर्भमा पनि यो रणनीति मार्फत हामीले काम गर्दैछौँ। र त्यही पनि म छु र उहाँहरूले जस्तो खालको माध्यमबाट जस्तो सूचना उहाँहरूलाई आवश्यक पर्छ त्यो सूचना चाहिँ पुर्याउने गरी हामीले सञ्चारका रणनीतिहरू तय गर्ने, त्यही अनुसार हाम्रा मिडियाहरू चुज गर्ने, भाषाहरू छनौट गर्ने, अनि त्यसपछि त्यो कम्युनिटीको लागि आवश्यक हुने खालका त्यस्तै खालका सामग्रीहरू कन्टेन्टहरू पनि त्यस्तै खालको राख्ने भन्ने विषयमा कम्युनिकेसन स्ट्राटेजीबाट काम गर्दैछौँ। र मुख्य गरी चाहिँ यो हाउस होल्ड लेभलको भल्नरेबिलिटी म्यापिङ जुन 14 स्थानीय तहबाट सुरु भएको छ त्यसलाई चाहिँ स्केल अप गरेर सबैवटा स्थानीय तहमा पुर्याउन सक्यौँ भने चाहिँ हामीसँग भएको तथ्याङ्कको आधारमा जुन खण्डित तथ्याङ्क छ त्यसका आधारमा हामीले चाहिँ उद्धार राहत र त्यसपछि पुनर्निर्माण पुनर्स्थापना जोखिम न्यूनीकरणमा पनि सबै ठाउँमा चाहिँ त्यो तथ्याङ्कलाई उपयोग गरेर हामी कामहरू गर्न सक्छौँ भनेर यसरी अगाडि गर्दैछौँ। भने अर्को एउटा चाहिँ सक रेस्पोन्सिभ सोसियल प्रोटेक्सनको गाइडलाइन पनि हामी तयारी गर्दैछौँ जुन अहिले हाम्रो सामाजिक सुरक्षाको हाम्रो कार्यक्रमहरू छ नेपाल सरकारले अगाडि सारेको त्यसलाई पनि विपदको बेलामा तत्कालै रिस्पोन्स गर्न सकिने खालको बनाउनको लागि त्यही तथ्याङ्कलाई पनि उपयोग गर्ने र त्यसमा केही कमी कमजोरीहरू छन् भने थप तथ्याङ्कहरू पनि त्यसमा इन्टिग्रेट गरेर हामीले चाहिँ विपदको बेलामा तुरन्तै रेस्पोन्स गर्न सकियोस् अथवा अगाडि पनि अर्ली एक्सन पनि गर्न सकियोस् भन्ने किसिमले पनि त्यसलाई टाइअप गर्ने गरी पनि गाइडलाइन नै बनाएर अलिकति काम गर्दैछौँ।
विपदको समयमा स्थानीय महिलाहरूले खेल्न सक्ने भूमिका र उनीहरूको क्षमता अभिवृद्धि गराउन बेला बेलामा सिप विकासको तालिमको आवश्यकता बढ्दछ जुन स्थानीय सरकारले उनीहरूलाई उपलब्ध गराउन सक्दछन्।
यस्तै लैङ्गिक समानता र सामाजिक समावेशीकरण जेसीको अवधारणा अनुसार पनि पालिका तहको नीति कानुन योजना कार्यक्रम बजेट आदिको तर्जुमा गर्दा महिला दलित अपाङ्गता भएका व्यक्तिहरू एकल महिला लैङ्गिक तथा यौनिक अल्पसंख्यक सीमान्तकृत तथा पछाडि परेका वर्ग र सबै समुदायको अर्थपूर्ण सहभागिता तथा प्रतिनिधित्वको सुनिश्चित गरिनुपर्ने डिपी नेटका अध्यक्ष सूर्यबहादुर थापाको भनाइ छ।
एकदम राम्रो कुरा छ यो। विगतमा चाहिँ वास्तवमा यो लैङ्गिक नैतिक जोखिम न्यूनीकरण व्यवस्थापनको कुराहरूमा अलिक कमै ध्यान दिएको थियो र अहिले पछिल्लो चरणमा चाहिँ अलिकति यो समावेशीका हिसाबले र यो लैङ्गिक मैत्री हिसाबले पनि हुनुपर्छ भन्ने खालको कुराहरू आइरहेपछि यो विपद के अरे लैङ्गिक मैत्री विपद प्रतिकारी योजनाहरू बनाउने कामहरू त सुरुवात भएको छ र जुन ढङ्गबाट प्रभावकारी रूपमा हुनुपर्ने अथवा चाहिँ त्यो प्रतिकारी योजनाहरू बनाइसकेपछि पनि त्यसको जुन हिसाबले कार्यान्वयन हुनुपर्ने हो त्यसमा चाहिँ त्यति तदारुकता आउन सकिरहेको छैन। तर पनि एउटा चाहिँ अब खुसीको कुरा के छ भने पछिल्लो समयमा आएर यो समावेशी हिसाब र यो चाहिँ जुन लैङ्गिक मैत्रीको कुराहरू छ त्यो चाहिँ विपद जोखिम व्यवस्थापनका कुराहरूमा पनि आउन योजनाहरू बन्ने कुराहरू चाहिँ सुरुवात भइरहेको छ।
हजुर, अलिकति हामीले चाहिँ यो लैङ्गिक मैत्री विपद जोखिम न्यूनीकरणको विषयमा पनि जानकारी आओस् भन्ने हिसाबले यो लैङ्गिक मैत्री विपद जोखिम न्यूनीकरण भनेको चाहिँ कस्तो खालको योजना हो, यसले चाहिँ विपद सम्बन्धी कार्य तथा नीति निर्माण गर्दाखेरि चाहिँ कसरी महिलाहरूको प्रभावकारी सहभागितालाई चाहिँ सुनिश्चित गर्दछ?
एकदमै राम्रो। यसमा के छ भने तपाईँको यो लैङ्गिक मैत्री विपद व्यवस्थापनको कुराहरू गर्दा चाहिँ विशेष गरी समावेशीकै कुराहरू आउँछ होइन, समावेशीको कुराहरूको गर्दै आउँदाखेरि महिलाहरूको एउटा चाहिँ योजना तर्जुमादेखि विपद जोखिम न्यूनीकरण व्यवस्थापनको कुरामा योजना तर्जुमादेखि महिलाहरूको पनि सक्रिय सहभागिता हुने विभिन्न विपद व्यवस्थापन समितिको समितिहरूमा पनि उहाँहरूको सहभागिता र सहभागिता मात्रै नभइकन पनि एउटा अर्थपूर्ण खालको सहभागिता रहने कुराहरूमा जोड दिनुपर्ने र सँगसँगै यो चाहिँ तपाईँको अलिकति नेतृत्व विकास गर्ने कुराहरूमा पनि जोड दिनुपर्ने खालको अवस्था अहिलेको अवस्थामा देखिन्छ। र त्यसपछि चाहिँ यो जुन चाहिँ लैङ्गिकपछि विपद व्यवस्थापनको कुराहरू गर्दै गरिराख्दाखेरि चाहिँ विशेष गरी यो राहत र उद्धारका कुराहरूमा सहयोग पुर्याउने कुराहरूमा पनि जस्तो महिलाहरूको लागि आवश्यक पर्ने सामग्रीहरूको वितरण गर्ने कुराहरू सहयोग पुर्याउने कुराहरू विशेष गरी गर्भवती महिला
सुस्केरी महिलाहरू हो, त्यसमा पनि अझै यो ज्येष्ठ नागरिकको कुराहरू, बालबालिकाका कुराहरू, यिनीहरूलाई अझै एड्रेस गर्ने गरी उनीहरूको आवश्यक पर्ने कुराहरू, जस्तो भनौँ न गर्भवती महिला छ भने उनीहरूको पोषणका कुराहरूको जरुरी पर्ला, त्यसपछि अब सुत्केरी महिला छ भने सुत्केरी भएको आमा प्लस उसको बच्चाको लागि चाहिने लिटो होला पिठो होला यस्ता कुराहरू पनि सहयोग गर्नुपर्छ भन्ने खालको यस्ता खालका योजनाभित्रै यो कुराहरू आउने र राहत दिने संस्थाहरू, सरकारी निकायहरू, गैर सरकारी क्षेत्रहरूले पनि राहत दिँदाखेरि महिला र पुरुषको मात्रै ध्यानमा नराख दिमागमा नराखेर हामीले राहत दिँदाखेरि गर्भवती महिलाहरू पनि हुन्छन्, सुत्केरी महिलाहरू पनि हुन्छन्, साना केटाकेटीहरू पनि हुन्छन्, उनीहरूलाई पनि सहयोग पुग्ने, उनीहरूको स्वास्थ्यलाई पनि सहयोग पुग्ने खालका चाहिँ सामग्रीहरू दिनुपर्छ र यसको पूर्व तयारीका कुराहरू गर्दाखेरि चाहिँ त्यो कुरालाई पनि दिमागमा राखेर चाहिँ योजनाहरू बनाउने, कार्यान्वयन गर्ने कामहरू गरिसकेपछि चाहिँ त्यो ढङ्गबाट काम भएका छ कि छैनन्, हामीले यो बनाएको योजना चाहिँ साँच्चैकै योजनाको हिसाबले गइरहेको छ कि छैन, त्यसमा हामीले कति उपलब्धि हासिल गऱ्यौँ, कति गर्न सक्छौँ भन्ने विषयमा त्यसको अलिकति अनुगमनहरू गर्ने, निरीक्षणहरू गर्ने, मूल्याङ्कन गर्ने, त्यसको आधारमा आगामी योजनाहरू चाहिँ गर्न चाहिँ अगाडि बढाउनु पर्ने जरुरी छ। र यसको लागि विशेष गरी यो स्थानीय तहमा रहेको विपद व्यवस्थापन समितिहरू चाहिँ बढी प्रोएक्टिभ भएर उनीहरूले काम गर्नुपर्ने छ, उनीहरूले त्यो योजना बनाउनुपर्ने छ। ओभरअल नगरपालिका, गाउँपालिका, वडाको बजेट व्यवस्थापन गरिरहँदा, बजेट तर्जुमा गरिरहँदा, कार्यक्रम गर्दा पनि विपद जोखिम न्यूनीकरण, विपद व्यवस्थापनको कुराहरूलाई प्रायोरिटीमा राख्नुपर्ने जरुरी छ नेपालको कन्टेक्समा। त्यसमा पनि तपाईँले अहिले भने जस्तो यो लैङ्गिक मैत्री र समावेशी कुरालाई अझै विशेष ध्यान दिनुपर्ने जरुरी छ।
महिलाहरूको नेतृत्व विकासका लागि चाहिँ कसरी काम गर्न सक्छौँ होला?
त्यसो छ, मैले अघि नै पनि भने वास्तवमा हरेक समितिहरू निर्माण गर्दाखेरि उनीहरूको सहभागिता मात्रै होइन कि अर्थपूर्ण सहभागिता भनेको मतलब एकदमै उनीहरूको एक्टिभ इन्भल्भमेन्ट खालको हुने कुराहरूमा जोड दिनुपर्छ। यसको लागि सँगसँगै उनीहरूको नेतृत्व विकास, नेतृत्व विकासको लागि उनीहरूलाई तालिमका कुराहरू, शिक्षाका कुराहरू, ज्ञानका कुराहरू, एक्सपोजरका कुराहरू, त्यो अवसरहरू प्रदान गर्ने गर्नुपर्छ र योजना तर्जुमा गर्ने बेलाको समयदेखि नै उनीहरूको सहभागिता बनाइयो, त्यो खालको उनीहरूको नेतृत्व विकास गर्यो भने हरेक डेभलपमेन्ट सेक्टरमा पनि उनीहरूको नेतृत्व हुन्छ र सँगसँगै यो विगत जोखिम न्यूनीकरण र व्यवस्थापनका क्षेत्रमा पनि यो महिला क्षेत्रहरूको चाहिँ अथवा चाहिँ भनौँ न पछाडि परेका सीमान्तित वर्गहरूको पनि त्यसको चाहिँ नेतृत्व लिन सक्ने र उनीहरूले नेतृत्व लिँदाखेरि आफ्नो क्षेत्रको समस्याहरूलाई बढी चाहिँ उनीहरूले दिल्ली भएको हुनाले पनि यो कुरालाई अझै बढाइ बढी प्रायोरिटीमा राखेर उनीहरूको नेतृत्व विकासको लागि अहिले भनेको जस्तै तालिम, शिक्षा, ज्ञानका कुराहरू, एक्सपोजरको कुराहरूमा चाहिँ अलि बढी जोड दिनुपर्छ। त्यसको लागि सम्बन्धित निकायहरू, नगरपालिकाहरू, गाउँपालिकाहरू, सरकारी गैर सरकारी क्षेत्रले अलिकति लगानी पनि बढाउनु जरुरी छ।
कार्यक्रममा अब भने कोरोना र कोरोनाको खोपबारे फैलिएका अफवाहबारे विज्ञसँगको सवाल जवाफ सहितको विशेष श्रृङ्खला। कार्यक्रममा अब भने कोरोना र कोरोनाको खोपबारे फैलिएका अफवाहबारे विज्ञसँगको सवाल जवाफ सहितको विशेष श्रृङ्खला, कोविड बारेको भ्रम र यथार्थ, सर्लाहीका साथी जनार्जन खत्रीबाट।
कोभिड बारे भ्रम र यथार्थमा आज हामी सर्लाहीका सर्वसाधारणको जिज्ञासा समेट्दैछौँ।
नमस्कार, म सिर्जना खत्री सर्लाहीबाट। यो कोरोना कहिलेसम्म हुन्छ? मान्छेलाई खोप लागेकोलाई छन्, कोरोना कम भएको छैन अहिलेसम्म?
यहाँको जिज्ञासा हामीले डाक्टर गुणेश्वर झा समक्ष राखेका छौँ।
बिचमा हाम्रो कोभिड थिएन भन्दा पनि 100% एकदम इराडिकेट भएको, एकदम खतम भएको चाहिँ होइन। कोभिड वाला मान्छेहरूसँग इन्ट्रेक्ट धेरै यताउता भयो होला, बिचमा हामी धेरै संयम पनि अपनायो, फेरि बिचमा कोभिड अब हाम्रो दिमागबाट निस्किसकेछ, अब हामी फेरि फ्री यताउता गरिरहेछौँ। त्यही भएर हामीले एकदम लापरवाही तरिकाले त लाइफ स्टाइल चलाउने होइन, सुरक्षित भएरै बस्नुपर्छ।
नमस्कार, मेरो नाम चाहिँ सौरभ भट्टराई, म लालबन्दीमा बस्छु, म कक्षा 10 अध्ययनरत छात्र हुँ। अहिले स्कुलमा सावधानीहरू कम हुँदै गएका छन्, अब हामीले स्कुलमा के गरी आफ्नो सुरक्षा आफै गर्न सक्छौँ?
सौरभजी, यहाँको गुनासो पनि हामीले डाक्टर गुणेश्वर झालाई नै राखेका छौँ।
हो, यो कुरा सही हो। अहिले तपाईँको हाम्रो विद्यालय भनेको, अब विद्यालय भनेको अलिक भिडभाड हुने ठाउँ हो, अब भिडभाड हुने ठाउँमा एकैचोटि तपाईँको मान्छे ट्राभल गरेको हुन्छ, अब कोही न कोही मामा घर भेट्न घुम्न काठमाडौँ गएको हुन्छ, कोही विराटनगर गएको हुन्छ, सबै मान्छे सबै कनेक्टिभबाट सबै डिफ्रेन्ट डिफ्रेन्ट ठाउँबाट त्यहाँ एउटा रुममा बस्ने हो। अब यस्तो ठाउँमा हाई रिस्क हो, सिनेमा हल, पार्टी प्यालेस, यिनीहरू हाई रिस्क पक्कै हो। अब कोभिड भनेको तपाईँको सासबाटै सर्ने हो, 90% भनेको एक अर्काको सास पासबाट सर्ने हो। अब हामी सरलाई, स्कुलहरूलाई, यो शिक्षा सम्बन्धित निकायलाई तपाईँहरूले पनि सल्लाह दिनुहोला, भन्नुहोला अलिक डिस्टेन्स मेन्टेन, अलिक भिड नगरेर एउटा बेन्चमा दुईजना मिल्छ कि तिनजना, साइज अनुसार भिड कम गरेर डिस्टेन्स अलिकति, ए जस्तो चारवटा बस्छ एउटा बेन्चमा भने तिनवटा मात्रै बसाइदियो भने पछाडिसम्म अलिकति व्यवस्था गरिदियो भने भिड कम भयो, त्यसले गर्दा एक अर्कासँग एट्याच हुँदैन, डाइरेक्ट तपाईँको चेन्ज हुँदैन। क्लासरुमहरू तपाईँको अलिक सेनिटाइज गर्ने भनेपछि त्यही लाइजनहरू यस्तै कुराले पुछ्ने धुने यस्तो गर्ने, अब स्कुलले सबैले ह्यान्ड सेनिटाइज दिँदैन तर स्टुडेन्टहरूले केही आफ्नै डिटोल ह्यान्ड वास या सेनिटाइजर बोकेर केही दिन जाँदा यसले यो यो कुराहरूले गर्दा हामी सतर्क रहन्छौँ। अब 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 हामी भनेको स्कुलमा भिडभाडमा डाइरेक्ट कन्ट्याक्ट नहुने, मुख्य कुरा एउटा मास्क भिडमा क्लासमा अलिकति लाउँदा झन् राम्रो हुन्छ।
नमस्ते, मेरो नाम चाहिँ अभिषेक परियार, मेरो घर लालबन्दी। यो अवस्थामा चाहिँ एकदमै मौसम पनि धेरै परिवर्तन भइरहेको छ अनि हामी एकदमै रोगाखोकी ज्वरो पनि आइरहेको अवस्था छ। यो अवस्थालाई चाहिँ हामीले के बुझ्ने, कोरोना नै लाया हो कि अथवा कुनै भाइरसहरू के लाया हो, कसरी बुझ्न सक्छौँ?
अभिषेकजी, यहाँको जिज्ञासाको सम्बोधन पनि डाक्टर गुणेश्वर झाबाटै गर्दैछौँ।
अब आयो त्यही ज्वरो रुवा कोरोनासँग सबै मिल्ने खालको। यो बर्खाको बेला के हुन्छ भने यो भाइरल एक्टिभ हुन्छ, यो बर्खा भएपछि त्यसमा हाम्रो यो माटोहरूमा किटानीहरू धेरै हुन्छ, हामी हिँड्दा चिलाउने, खुट्टा चिलाउने, यताउता हुने फङ्गलहरू पनि किटानुहरू यो बर्खाले गर्दा। अनि यो तपाईँको गुम्म छैन, यो एक हप्तादेखि पानी नै परेन, अनि टेम्परेचर ह्युमिडिटी यति धेरै भयो, यति धेरै भयो कि रुवा खोकी र ज्वरो महामारी जस्तै भएछ। हाम्रो हाम्रो हस्पिटलमा 15-20 डेली रुवा खोकी ज्वरोकै आउँछ, 103-104 त्यतिको। यिनीहरू भनेको कोभिड चाहिँ होइन, जिल्ला अस्पतालमा तपाईँको 2-3 कोभिड पोजिटिभ चाहिँ देखाछ। अब यत्रो जनसङ्ख्यामा त्यो बडीमा क्यारी हुन्छ, एउटा दुइटा त रहन्छ नै, नरहने होइन, तर पहिला जस्तो अब डर पनि छैन, पहिला जस्तो तपाईँको महामारी फैलेको छैन। यसको अर्थ हामी ढुक्क हुने होइन कि सतर्क भएर आफ्नो काम चाहिँ गर्ने हो। भाइरल फिभर भनेको अब हामीले यो सामान्य यो तपाईँको यो
यो सँगै अब हामी कार्यक्रमको अन्त्यमा आइपुगेका छौँ। आजको कार्यक्रम साझा पहलमा हामीले लैङ्गिक मैत्री, विपद जोखिम न्यूनीकरण र व्यवस्थापनमा महिलाको प्रभावकारी सहभागिता र नेतृत्व विकासको सवालमा छलफल गर्यौं।
विपद जोखिम सुशासनको सिद्धान्त अनुरूप सहभागिता, जवाफदेहिता र पारदर्शिताको आधारमा सामाजिक समावेशीकरणको सिद्धान्त अवलम्बन गर्नुपर्ने हुन्छ।
समुदाय स्तरको विपद जोखिम न्यूनीकरणका लागि नागरिक समूह, उपभोक्ता समिति, स्थानीय सामुदायिक संस्थाहरू, महिला समूह र समग्र सीमान्तकृत समुदायको सहभागिता सुनिश्चित गर्दै आवश्यकता अनुसार क्षमता विकासका कार्यक्रम सञ्चालन गरिनुपर्दछ।
तपाईँलाई तपाईँको पालिका वा सरोकारवालासँग केही सोध्न, भन्न, जान्न, बुझ्न अथवा समस्या सुनाउन मन छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। केही प्रश्न, प्रतिक्रिया र टिप्पणी छन् भने हाम्रो टेलिफोन नम्बर 01-5260-646 फोन गरेर दिइएको निर्देशन अनुसार रेकर्ड गराउन सक्नुहुन्छ।
आजका लागि प्राविधिक साथी सुनिल राजभारतलाई धन्यवाद, साथै कार्यक्रमलाई साङ्केतिक भाषामा अनुवाद गर्ने साथी उमा पौडेललाई पनि धन्यवाद दिँदै रेडियो कार्यक्रम साझा पहलबाट म राजन रुचाल
अनि म सोभिता रिसाल पनि बिदा भयौ। नमस्कार, नमस्कार।